أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون أياما معدودات فمن كان منكم مريضا أو على سفر فعدة من أيام أخر وعلى الذين يطيقونه فدية طعام مسكين فمن تطوع خيرا فهو خير له وأن تصوموا خير لكم إن كنتم تعلمون شهر رمضان الذي أنزل فيه القرآن هدى للناس وبينات من الهدى والفرقان فمن شهد منكم الشهر فليصمه ومن كان مريضا أو على سفر فعدة من أيام أخر يريد الله بكم اليسر ولا يريد بكم العسر ولتكملوا العدة ولتكبروا الله على ما هداكم ولعلكم تشكرون يا أيها الذين آمنوا اے لوگو ایمان والو کتبہ لکھ دیے گئے علیکم الصیام اوپر تمہارے روزے کما کتبہ جیسا کہ لکھے گئے علی الذین اوپر ان لوگوں کے من قبلکم جو تم سے پہلے تھے لعلکم تتقون تاکہ تم پرہیزگار بن جاؤ ایام معدودات دن ہیں گنے ہوئے فمن کان منکم مریضا پس جو شخص تم میں سے بیمار ہو اور علی سفر یا سفر میں ہو فعدت پس گنتی ہے من ایام اخر دوسرے دنوں سے وعلی الذین اور اوپر لوگوں کے یطیقونہ جو طاقت نہیں رکھتے فدیہ ہے کھانا ایک مسکین کا فمن تطوع پس جس نے خوشی سے کیا خیرن نیکی کو فہو خیر اللہ بس وہ بہتر ہے واسطے اس کے وان تصومو اور یہ کہ روزہ رکھو تم خیر لکم بہتر ہے واسطے تمہارے ان کنتم تعلمون اگر تم جانتے ہو شہر رمضان الذی مہینہ رمضان کا وہ ہے انزل فیہ القرآن اتارا گیا بھی جس کے قرآن للناس ہدایت واسطے لوگوں کے وبینات کھلی دلیلیں من الہدا ہدایت سے والفرقان اور فرق کرنے والی فمن شاہد جو شخص پا لے منکم الشہر تم میں سے اس مہینے کو فلیصم ہو پس چاہیے کہ روزہ رکھے ومن کان مریضا اور جو شخص بیمار ہو یا سفر میں ہو فعدت پس گنتی ہے من ایام اخر دوسرے دنوں سے یرید اللہ ارادہ کرتا ہے اللہ بکم الیسر تمہارے ساتھ آسانی کا ولا یرید بکم العسر اور نہیں ارادہ کرتا تمہارے ساتھ تنگی کا ولتکملوا العدۃ اور تاکہ پوری کرو تم گنتی والے تو کبر اللہ اور تاکہ بڑائی بیان کرو تم اللہ کی علی ما ہداکم اوپر اس طریقے کے جو سکھایا اس نے تم کو ولعلکم تشکرون تاکہ تم شکر ادا کرو یا ایھا الذین آمنوا کتب علیکم الصیام کما کتب علی الذین من قبلکم ایک امر مسلخ ایسا امر جس کی وجہ سے انسان کی اصلاح ہو اصلاح کرنے والا کام امور مسلحہ میں نماز بھی ہے روزہ بھی ہے حج بھی ہے زکوٰۃ بھی ہے یہ جتنے اعمال ہیں انسان کی اصلاح کے لیے اللہ تعالیٰ نے لازم کر دی ہے ان امور مسلحہ میں سے یہاں اللہ نے ایک امر مسلح روزے کا ذکر فرما دیا کیونکہ روزے کی وجہ سے انسان کا باطن اور انسان کا ظاہر پاک ہوتا ہے. ظاہر تو اس طریقے پر کہ انسان کھانے سے پینے سے نفسانی خواہشات کے پورا کرنے سے اپنے آپ کو بچاتا ہے. پھر نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جو آدمی جھوٹ نہیں چھوڑتا, جھوٹ پر عمل کرنے کو نہیں چھوڑتا, ایک حدیث میں فرمایا لم یحصل له الا جوع ولعطش, اس کو سوائے بھوک اور پیاس کے کچھ بھی حاصل نہ ہوگا. دوسری حدیث میں آپ نے فرمایا لیس للہ حاجتا ان یدع طعامہ وشرابہ, جب وہ آدمی جھوٹ نہیں چھوڑتا, جھوٹ پر عمل کرنے کو نہیں چھوڑتا, تو اللہ کو کوئی ضرورت نہیں کہ وہ اپنا کھانا پینا چھوڑ دے. یعنی ایک آدمی کھانے پینے سے اجتناب تو کرتا ہے, جھوٹ بھی بولتا ہے, اپنی نگاہوں کی حفاظت بھی نہیں کرتا, زبان کی حفاظت بھی نہیں کرتا, تو اس کا روزہ بے شک لغوی طور پر تو اس کا روزہ ہو گیا, لیکن اللہ کے ہاں جو روزہ مطلوب تھا وہ روزہ اس کو میسر نہ آ سکا. ظاہری طور پر یہ روزہ انسان کو اس طریقے پر پاک کرتا ہے کہ انسان جب یہ سوچتا ہے کہ اللہ کا حکم مان کر کے میں اپنی حلال چیزیں استعمال نہیں کر سکتا, تو پھر مجھے چاہیے کہ اللہ کی حرام کی چیزوں سے تو اپنے آپ کو بدرجہ اولا مجھے بچانا چاہیے. ظاہری طور پر یہ انسان اپنے آپ کو پاک بناتا ہے. پھر اس روزے کی وجہ سے ایک اور حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا یا معشر الشباب من استطاع منکم الباءۃ فلیتزوج, اے جوانوں کی جماعت جو شخص تم میں سے نکاح کی طاقت رکھتا ہے وہ نکاح کرے, انہو اغض للبصر, یہ نکاح نگاہوں کو جھکانے والی چیز, احسن للفرج اور شرمگاہ کو بچانے والی چیز ہے. لیکن جو آدمی نکاح کی طاقت نہیں رکھتا فعلیہ بالصوم, تو وہ لازم پکڑے روزے کو, کیونکہ یہ روزہ یکسر الشہوات, یہ روزہ شہوت کو نفسانی خواہشات کو توڑ دیتا ہے, ختم کر دیتا ہے. اب انسان کا ظاہر بھی پاک ہو گیا, انسان کا باطن بھی پاک ہو گیا, اور انسان کو نیکی کی طرف رغبت, نیکی کی طرف توجہ نصیب ہو جاتی ہے. اس لیے اللہ نے امر مصلح کو ذکر کیا روزے کو. کتب علیکم الصیام, لکھ دیے گئے تم پر روزے, رمضان کی فرضیت سن 2 ہجری میں زیادہ تر مفسرین اور محدثین کے قول کے مطابق جنگ بدر سے کچھ وقت پہلے, جنگ بدر سے 1 مہینہ پہلے یا 1 مہینے سے کچھ دن زیادہ, اور بعض محدثین کہتے ہیں کہ رمضان کی فرضیت ہوئی سن 2 ہجری 15 شعبان کو, یہ جو آج کی رات ہے 15 شعبان, رمضان کی فرضیت ہوئی سن 2 ہجری 15 رمضان کو, اور جنگ بدر ہوئی 17 رمضان کو. جنگ بدر ہوئی 17 رمضان کو, یعنی رمضان کی فرضیت ہو گئی تھی رمضان سے پہلے شعبان کے مہینے میں. کتب علیکم الصیام کما کتب علی الذین من قبلکم, روزے صرف تم پر ہی فرض نہیں کیے گئے, تسلی دے دی کہ گھبرانا نہیں, کہ ظاہری طور پر تو تم یہ سمجھتے ہو کہ بھوکے رہیں گے, پیاسے رہیں گے, بڑی مشقت اٹھانی پڑے گی, یہ تم پر نہیں, بلکہ کما کتب علی الذین من قبلکم, جس طرح کہ تم سے پہلوں پر فرض کیے گئے اور مفسرین کہتے ہیں ملت آدم الی عیسیٰ علیہ السلام حضرت آدم علیہ السلام سے لے کر کے عیسیٰ علیہ السلام تک جس قدر انبیاء و رسل علیہ السلام دنیا میں آئے ان سب کی امتوں کے لیے ان سب نبیوں کے لیے اللہ نے روزے کو رکھا عبادت قدیمت یہ پرانی عبادت لیکن روزے کی کمیت اور کیفیت میں یہ ضرور فرق تھا بعض مفسرین کہتے ہیں کہ حضرت آدم علیہ السلام کے زمانے میں صرف تین روزے فرض تھے بعد کے جو ادوار آئے بعد کے ادوار میں بعضوں کے لیے تین روزے تھے بعضوں کے لیے دس روزے تھے مختلف اقوال ہیں کہ یہ کتنے روزے تھے یہودی صرف عاشورے کا روزہ رکھتے تھے دس محرم کا روزہ رکھتے تھے عیسائیوں نے ان پر پہلے تو تیس روزے ہی فرض تھے تیس روزے ہی لازم تھے لیکن عیسائیوں نے جب ان کو گرمی کی مشقت ہوئی انہوں نے کہا کہ جی گرمی کے اندر تو روزہ رکھنا بڑا مشکل کام ہوگا یہ بڑی مشقت ہوگی چلو سردی کے اندر روزہ رکھیں گے جب سردی کا موسم آیا تو سردی کے اندر روزہ رکھنا اور مشقت انہوں نے کہا کہ موسم بہار کے اندر ہم روزہ رکھیں گے بجائے تیس روزوں کے ہم چالیس روزے رکھیں گے اپنے اوپر خود زیادتی کر دی بجائے تیس کے چالیس رکھیں گے اب انہوں نے یہ تبدیلی کر دی کہ جو مہینہ اللہ نے مقرر کیا تھا اس مہینے کو چھوڑ کر کے دوسرے مہینے کے اندر انہوں نے بجائے تیس کے چالیس روزے رکھ لیے پھر ان کا بادشاہ بیمار ہوا انہوں نے کہا کہ جی اگر ہمارے بادشاہ کو شفا مل گئی تو ہم چالیس کے اوپر تین روزوں کا اور اضافہ کریں گے اب یہ سینتالیس روزے ہو گئے ایک اور بادشاہ آیا اس نے کہا کہ جی کیا سینتالیس کرو گے پورے پچاس روزے رکھو عیسائیوں نے اپنے اوپر اس طرح مشقتیں ڈال دی پھر پہلی امتوں کے بارے میں مفسرین کہتے ہیں کہ ان کا روزہ تھا عشاء سے لے کر کے دوسری عشاء تک مغرب کے بعد اگر کچھ کھا پی لیا ٹھیک ہے لیکن اگر وہ سو گیا پھر اگلی شام تک اس کے لیے کھانا پینا مطلقا ناجائز اور حرام تھا ابتداء اسلام میں بھی یہی تھا وہ ایک حدیث میں آتا ہے بعد میں وہ بھی آئے گا ایک صحابی دن بھر کام کرتے رہے مشقت کرتے رہے شام کو واپس آئے گھر میں آئے بیوی سے پوچھا کہ گھر میں کچھ کھانے کے لیے ہے بیوی نے کہا کچھ بھی نہیں ٹھہرو میں پڑوس سے مانگ کے لاتی بیوی ادھر گئی جب وہ کچھ لے کے آئی دیکھا تو وہ صحابی سو گئے بیوی نے کہا حالت تھا تو ہلاک ہو گیا مر گیا کیوں اس لیے کہ ایک دن ایک رات کا روزہ تو نے پہلے رکھا تھا اب ایک دن اور ایک رات کا روزہ تو پھر رکھے گا تو ہلاک ہو گیا مر گیا دوسرے دن وہ صحابی اپنے کام کاج کے لیے جا رہے تھے گرمی تھی راستے میں پہنچے بے ہوش ہو کے گر پڑے ظاہر ہے کہ اتنا طویل روزہ اتنا لمبا روزہ رکھنا بڑا مشکل ہے بے ہوش ہو کے گر پڑے صحابہ نے ان کے اوپر چادر تان دی گرمی ہے دھوپ ہے ادھر سے گزر ہوا نبی کریم صلی اللہ علیہ وسلم کا تو آپ نے حال پوچھا صحابہ نے بتایا نبی صلی اللہ علیہ وسلم تو خاموش ہو گئے کیونکہ اللہ کے بتانے کے بغیر نبی تو کوئی بات بتا نہیں سکتا اللہ کے حکم کیے بغیر اللہ کا نبی تو کوئی حکم دے نہیں سکتا جب یہ ماجرا ہوا یہ حالت ہوئی تو اللہ تعالیٰ نے اجازت دے دی کہ ساری رات तुलुए फजर तक सुबह की तुलु होने तक तुम खा पी सकते हो। अब पहले वाला हुक्म खत्म हो गया। उम्मत मुहम्मदिया आला साहिब सलातो तस्लीम के लिए अल्लाह ने बड़ी आसानी कर दी, लेकिन तशबीह दी नफ्से वजूब के अंदर कमा कुतिबा अल लजीन मिन कबलिकुम, सिर्फ तुम पर ही नहीं बल्कि तुमसे पहलों पर भी रोजा फर्ज था, अगरचे कमियत कैफियत में फर्क था। ये रोजा फर्ज क्यों किया गया? लअल्लकुम तत्तकून, ताकि तुम परहेजगार बन जाओ। कि जाहिरी तौर पर तो तुम ये समझोगे कि भूख है, प्यास है, मुशक्कत है, लेकिन इस रोजे की वजह से तुम्हें तकवा नसीब होगा। और तकवा है क्या? हराम खाने से बचना, हराम पीने से बचना, हराम पहनने से बचना, हराम कमाने से बचना, हराम खाने खिलाने से बचना, यही तो तकवा है। और रोज़ा इस मामले में इंसान के लिए बड़ा मुईन व मददगार होगा कि वो इंसान यही सोचेगा कि अल्लाह का हुक्म मान करके मैं हलाल की मेहनत मजदूरी की कमाई वो नहीं खा सकता, तो फिर अल्लाह ने हराम से तो बदरजा औला मना किया है, मैं हराम की तरफ क्यों जाऊं? फिर वो आदमी सोचेगा कि अपनी हलाल बीवी मैं उसके करीब नहीं जा सकता, तो गैर महरमों की तरफ मुझे देखने की इजाज़त तो नहीं है। कि जो लोग गैर महरमों को देखते हैं, चाहे मर्द गैर महरम औरत को देखे या औरत गैर महरम मर्द को देखे, ये दोनों चीहते हैं। ये नहीं है कि मर्द औरत को देखे ये तो नाजायज है, औरत मर्द को देखे ये जायज है, नहीं, ये बात गलत है। मर्द गैर महरम औरत को देखे, फरमाया जो आदमी गैर महरमों को देखने की आदत बना ले, सुबह फी ऐनैहिल आनुक, कयामत के दिन उसकी आंखों में पिघला हुआ शीशा डाल दिया जाएगा कि तुझे आंखें किस लिए दी थी और तूने आंखों को इस्तेमाल कहां पर कर दिया। आंखों की हिफाजत भी है, कानों की हिफाजत भी है। फिर इसी तरह औरत गैर महरम मर्द को न देखे। हदीस में आता है एक नाबीना सहाबी नबी सल्लल्लाहु अलैहि वसल्लम के घर में गए, अब्दुल्ला बिन उम्मे मक्तूम रजी अल्लाह अन्हु, जो नबी सल्लल्लाहु अलैहि वसल्लम के मुअज्जिन भी थे। आपने अपनी बीवियों को हुक्म दिया कि पर्दा करो। बीवियों ने कहा अल्लाह के रसूल, ये तो नाबीना है, ये हमें तो नहीं देख सकता। फरमाया अहम या वाने अंतुमा, क्या तुम भी अंधी हो? अगर वो तुम्हें नहीं देख सकता तो तुम तो उसको देख सकती हो। यानी जिस तरह मर्द गैर महरम औरत को नहीं देख सकता, इसी तरह वो औरत भी गैर महरम मर्द को नहीं देख सकती। अब ये सारी की सारी चीज़ें तकवे की है कि जाहिरी तौर पर भी इंसान का तकवा। फिर एक रोज़ा रखने से इंसान को अल्लाह का इतना कुर्ब नसीब होता है, हदीस में फरमाया कि 70 साल की मसाफत इंसान दूर हो बल्कि इससे भी ज़्यादा दूर हो, एक रोज़ा रखने से वो आदमी अल्लाह के करीब आ जाता है, इतना कुर्ब उसको नसीब हो जाता है। जब इतना कुर्ब है तो फिर इससे बढ़ कर के तकवा क्या होगा? लेकिन जाहिर है कि रोज़ा वो हो जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने खुद रोज़ा रखा और उम्मत को वो रोज़ा रखने का हुक्म दिया। अगर उस तरह का रोज़ा होगा फिर तो तकवा हासिल होगा, लेकिन अगर हमारा रोज़ा होगा सिर्फ एक रस्म निभा ली तो इससे कोई तकवा वगैरह नसीब नहीं होगा। लअल्लकुम तत्तकून, तसल्ली दी अय्याम मअदूदात, दिन है गिने हुए, कोई लंबी मुद्दत नहीं है, दिन है गिने हुए, या 30 दिन होंगे या 29 दिन होंगे, क्योंकि महीना शरीयत में इस्लाम में या 29 दिन का होगा या 30 का होगा, न 31 का होगा न 32 का होगा, या 29 या 30, अय्याम मअदूदात। लेकिन फिर भी तख़फीफ कर दी, फमन कान मिनकुम मरीजन, जो आदमी बीमार हो, कितना बीमार हो कि एक तबीब माहिर दीनदार दीनदार और माहिर तबीब डॉक्टर वो उसको ये कहे कि अगर तूने रोज़ा रखा तो तेरी बीमारी के अंदर इजाफा हो जाएगा, बीमारी बढ़ जाएगी, इसीलिए वो रोज़ा रख। बेदीन डॉक्टर मुराद नहीं बल्कि दीनदार किस्म का डॉक्टर हो जिसके जहन में रोज़े की अहमियत भी हो कि रोज़ा कितनी अहम इबादत है, रोज़ा कितनी अहम इबादत है। अगर वो माहिर दीनदार तबीब हकीम डॉक्टर ये कहे कि रोज़ा न रखो बीमारी के अंदर इजाफा हो जाएगा या बीमारी के अंदर वो तंदुरुस्त होने में और ज़्यादा ताखीर हो जाएगी, अब वो रोज़ा इफ्तार कर ले, रोज़ा तोड़ दे। और फिर बाग उलमा ये कहते हैं कि असल में रोज़ा इस बंदे का और अल्लाह का एक अपना मामला है, रोज़ा बंदे का अल्लाह का अपना मामला है। वो बंदा अपने तौर पर अगर ये समझता है कि मैं रोज़ा रखने की ताकत नहीं रखता, रोज़ा रखने की मेरे अंदर ताकत नहीं है, उसको इफ्तार करने की इजाज़त है। ये नहीं है जिस तरह वो बाज़ लोग कहते हैं कि उस बीमार के मुंह में कंकरी डालो अगर वो खुश्क निकल आए तो उसको रोज़ा तोड़ने की इजाज़त नहीं। ये सारी मनगढ़ंत बातें हैं, शरीयत ने इतनी सख्ती नहीं की। अगर वो समझता है कि रोज़ा मैंने रखा तो मेरे लिए मुशक्क़त बढ़ जाएगी, अब वो रोज़ा इफ्तार करे, इफ्तार करके बाद में उस रोज़े की कज़ा करेगा, बाद में उस रोज़े की कज़ा करेगा। बाज़ लोगों को मुगालता भी हो जाता है कि फ़िदिया दे दिया जाए, नहीं, फ़िदिया और सूरत है, फ़िदिये की और सूरत है। अगर एक आदमी इतना बूढ़ा हो गया, शेख़े फ़ानी, फ़िदिया तो शेख़े फ़ानी के हक़ में होता है कि ना फ़िल वक्त वो रोज़ा रख सकता है, ना आइंदा उसके लिए रोज़ा रखने की कोई उम्मीद है, दिन ब दिन वो फना की तरफ जा रहा है शेख़े फ़ानी, फ़िदिया तो उसके हक़ में होगा। एक आदमी तंदुरुस्त है, ठीक ठाक है, चलो वक्ती तौर पर बीमार हो गया, रोज़ा नहीं रख सकता, तो इसके लिए रोज़े की कज़ा ज़रूरी होगी, फ़िदिया देना इसके लिए जायज़ नहीं होगा। मन काना मिनकुम मरीज़न, जो शख्स तुम में से बीमार हो, वो आला सफर है या सफ़र में हो, लंबे सफ़र पर वो चला गया और सफ़र के अंदर उसके लिए सहरी और इफ्तारी का इंतज़ाम मुश्किल है, वो रोज़ा इफ्तार कर ले। इसमें भी बेहतर तो यही है कि अगर उस आदमी को सहरी और इफ्तारी का इंतज़ाम करने में कोई मुशक्क़त नहीं है तो फिर वो सफ़र में रोज़ा रख ले, क्योंकि बाद में तन्हा रोज़ा रखना उसके लिए और ज़्यादा मुशक्क़त का काम बन जाएगा, इसलिए रोज़ा रखे। फ़इद्दतु मिन अय्यामिन उखर, गिनती है दूसरे दिनों से, यानी बाद में इन रोज़ों की कज़ा कर ले। अगर दो रोज़े नहीं रखे, तीन रोज़े नहीं रखे, तो बाद में इन रोज़ों की कज़ा कर ले। وَعَلَى الَّذِينَ يُطِيقُونَهُ, इस आयत के बारे में, يُطِيقُونَهُ के बारे में बाग मुफस्सरीन तो ये कहते हैं कि يُطِيقُونَهُ इब्तदाए फर्जियत में, इब्तदान रोज़े की फर्जियत ही आला सबीर तखजीर इख्तियार दिया कि जो आदमी रोज़ा रख सकता है तो रखे और नहीं रखता तो उसके बदले में फ़िदिया दे दे, लेकिन बाद में ये तखजीर और उसका इख्तियार ये मनसूख कर दिया गया। लेकिन सबसे बेहतर बात यह है कि वअलल लज़ीन युतीकूनो अताका युतीको इताकतन मुशक्क़त, ये आयत है शेख फ़ानी के हक़ में। अलल लज़ीन युतीकूनहु, और ऊपर उन लोगों के जो रोज़ा रखने की ताकत नहीं रखते या रोज़ा रखने में उनको शदीद मुशक्क़त है, फ़िदियतुन तुआमु मिस्कीन, फ़िदिया है खाना एक मिस्कीन का। एक शेख फ़ानी है, चाहे मर्द है चाहे औरत है, अब ये शेख फ़ानी दिन ब दिन फना की तरफ जा रहा है, मुस्तकबिल के अंदर उसको रोज़ा रखने की कोई उम्मीद नहीं है कि ताकत फिर ऐसी बहाल हो जाएगी, क्योंकि बाज बीमारियां ऐसी हैं, फिर मौजूदा दौर के अंदर तो बहुत सारी चीजें ऐसी पैदा हो गई है, बाज बीमारियां ऐसी हैं कि उन बीमारियों की वजह से वो आदमी रोजा रखने पे ना फील वक्त कादिर है और ना बाद में वो रोजा रखने पर कादिर होगा। ऐसे आदमी के लिए फिदियतुन तौम मिस्कीन, सुबह शाम एक आदमी का खाना, सुबह और शाम का दरमियाने किस्म का खाना, ना बिल्कुल अदना हो ना ज्यादा आला हो, दरमियाने किस्म का खाना, एक आदमी का खाना ये खिला दे, एक रोजे का फिदिया अदा हो जाएगा, एक रोजे का फिदिया अदा हो जाएगा। लेकिन ये तो हिसाब करना पड़ेगा। अब ये जो लोगों ने और चीज निकाल ली कि मर गया, 30 साल उसने रोजे नहीं रखे तो हीला कर लिया कि वो 100, 200, 300, 400 रुपए दे दिए और कहा कि जी हीला हो गया, सारे रोजे माफ हो गए। ये बात तो मुकम्मल तौर पर गलत है कि एक रोजे का फिदिया बनता है सुबह शाम का खाना, सुबह शाम का खाना। अब वो खाना पका के दे, कच्चा गल्ला दे, या दरमियाने खाने की कीमत करके दे दे, अब इस पर हिसाब लगा लो। एक महीना या 10 साल तक वो आदमी रोजे नहीं रखता तो उसका ये फिदिया कैसे बन सकता है? 100, 200, 400, 1000 रुपए ये फिदिया तो नहीं बन सकता। ये तो अपने आप को धोखा देने के मुतरादिफ है, अहकाम शरीयत को बातिल करने के मुतरादिफ है। इन चीजों से अपने आप को बचाना चाहिए। ये जितनी भी चीजें, ये बनाई हुई चीजें शरीयत ने जो आसानी उम्मत को दी है उसके मुताबिक वो चले। अगर वो रोजा नहीं रख सकता, उसको पता है कि मैं रोजा रखूंगा मर जाऊंगा, रोजा रखूंगा तो मेरे लिए और ज्यादा मुशक्कत बढ़ जाएगी, अब वो रोजा ना रखे और एक मिस्कीन को सुबह शाम का खाना खिला दे। शेख इफानी की अकल में फमन ततवा खैरन, जिसने खुशी से किया नेकी को, फहुआ खैरुल्लाह, वो बेहतर है उसके लिए। खुशी से नेकी करनी चाहिए। वह अंतसूमु, और ये कि रोजा रखो तुम, खैरुल्लकुम, बेहतर है वास्ते तुम्हारे, कि जान लो कि रोजा रखना हर हाल में तुम्हारे लिए बेहतर। एक हदीस में फरमाया कि अगर एक आदमी रमजान में रोजा नहीं रखता, रमजान में रोजा नहीं रखता, बाद में अगर वो सारी उम्र रोजे रखता रहे तो रमजान के एक रोजे की फजीलत उसको हासिल न हो सकेगी, क्योंकि रमजान का महीना इतनी बड़ी फजीलत का महीना है। इसलिए रमजान के महीने के अंदर अंतसूमु खैरुल लकुम इन कुंतुम तालमून, अल्लाह से अल्हम्दुलिल्लाह। اللهم يسر لك اللهم رب العالمين على ربنا تقبل منا اتقانا صلى الله تعالى على خلقه محمد وعلى اله وصحبه